हुन्छ सबैजनालाई फेरि पनि यीशु ख्रिस्टको नाममा जय मसीह। अनि तपाईँहरू सम्पूर्णलाई आजको वचनमा म स्वागत गर्न चाहन्छु। अनि ढिला नगरिकन आजको वचनतर्फ हामी प्रवेश गर्नेछौँ। गएको हप्तादेखि चाहिँ हामी प्रभु यीशु ख्रिस्टको दोस्रो आगमनको विषयमा चाहिँ हामी अध्ययन गर्दैछौँ। अनि गएको हप्तामा हामीले पहिलो भाग हामीले अध्ययन गऱ्यौँ। अनि त्यो भागमा चाहिँ हामीले के कुरालाई हेऱ्यौँ त भन्दाख्रि, है, जुन कुरा यीशु ख्रिस्टले बोल्नु भएको थियो, उहाँ कहिले आउनुहुन्छ त भन्दाखेरि, उहाँ आउने सम्बन्धमा चाहिँ यीशु ख्रिस्ट स्वयंले भन्नुभएको छ मर्कुसको पुस्तकमा। त्यो चाहिँ परमेश्वर पितालाई मात्रै थाहा छ, यीशु ख्रिस्ट स्वयंलाई पनि थाहा छैन, र है कुनै स्वर्गदूतलाई पनि थाहा छैन भन्ने कुरा चाहिँ यीशु ख्रिस्टले भन्नुभएको थियो। अब यीशु ख्रिस्टले त्यो भन्नुभएको थियो, त्यो साँच्चीकै त्यही यीशु ख्रिस्टले बोल्नु भएको त हो, तर कहिले बोल्नु भएको हो त भन्ने कुरालाई हामीले हेरेका थियौँ, होइन? कहिले बोल्नु भएको हो त भन्दा यीशु ख्रिस्टको मृत्यु हुनुभन्दा अगाडि परमेश्वरले पठाउनु भएको कामलाई उहाँले विश्वासयोग्यतापूर्वक पूर्ण गर्नुभन्दा अगाडि उहाँले बोल्नु भएको थियो। तर जब सबै कुराहरू उहाँले पूर्ण गर्नुभयो, है, विश्वासयोग्य उहाँ ठहरिनु भयो, है, र त्यसपछि जब उहाँको पुनरुत्थान भयो, त्यस पश्चात उहाँले के भन्नुभयो, सबै अधिकारहरू चाहिँ मलाई सुम्पिएको छ भन्ने कुरा चाहिँ उहाँले भन्नुभएको छ, हो, स्वर्ग र पृथ्वीको सबै कुराहरू उहाँले भन्नुभयो मलाई सुम्पिएको छ, हो। त्यस पश्चात चाहिँ के भयो त भन्दा, यीशु ख्रिस्टलाई परमेश्वरले त्यो है प्रकाशका कुराहरू चाहिँ दिनुभएको छ, र यीशु ख्रिस्टद्वारा है यीशु ख्रिस्टले के प्रतिज्ञा गर्नुभएको थियो, म चाहिँ है तिमीहरूलाई चाहिँ पवित्र आत्मा पठाउनेछु, माथिबाटको शक्ति पठाउनेछु, होइन? जब उहाँ आउनुहुन्छ तब उहाँले चाहिँ तिमीहरूलाई पूर्ण सत्यतामा डोराउनुहुन्छ भनेर भन्नुभएको छ। त्यसो भएको कारणले गर्दाखेरि पेन्तिकोसको दिनमा पवित्र आत्मा मण्डलीलाई दियो। त्यस पश्चात चाहिँ के भयो त भन्दाखेरि, जुन प्रकाश है परमेश्वरले परमेश्वरमा मात्रै केन्द्रित थियो, परमेश्वरले यीशु ख्रिस्टलाई दिनुभयो, र यीशु ख्रिस्टद्वारा चाहिँ है मण्डलीले पनि त्यो प्रकाश चाहिँ बुझ्ने मौका पाएर बुझ्दछन् भन्नेसम्म चाहिँ अब हामीले अध्ययन गरेका थियौँ। यो कुरालाई है हाम्रो समझमा राख्दै आजको हामी दोस्रो भागमा हामी प्रवेश गर्नेछौँ। अब यीशु ख्रिस्टको दोस्रो आगमनलाई पूर्ण तरिकाले हामीले बुझ्नु हो भने चाहिँ हामीले के कुरालाई हेरेका थियौँ त भन्दाखेरि, हामीले पाँचवटा भागहरूलाई चाहिँ एकदमै मसिनै गरेर हामीले अध्ययन गर्नुपर्ने हुन्छ भनेर चाहिँ हामीले अन्त्य गरेका थियौँ। त्यो भागहरू चाहिँ के हो त भन्दा, पहिलो भागमा हामी यीशु ख्रिस्टको दोस्रो आगमन चाहिँ किन हुन्छ त, होइन, किन हुनुपर्ने हो भन्ने कुरालाई हामीले बुझ्नुपर्ने हुन्छ। दोस्रो, सामान्य अपेक्षाहरू के छन् यीशु ख्रिस्टको दोस्रो आगमन सम्बन्धी भन्ने कुरा। त्यस पश्चात भाग तिनमा चाहिँ हामी यीशु कसरी आउनुहुन्छ त भन्ने कुरालाई हामीले अध्ययन गर्नुपर्ने हुन्छ, र त्यसपछि यीशुलाई कसरी चिन्न सकिन्छ, यीशुलाई कसरी चिन्ने त हामीले भन्ने कुरालाई पनि हामी अध्ययन गर्छौँ भाग चारमा, र अन्तिममा चाहिँ है उहाँले उहाँको दोस्रो आगमनको मिति चाहिँ कहिले हो त भन्ने कुरालाई पनि हामी अध्ययन गर्छौँ। र यी पाँचवटा भागहरूलाई हामीले अध्ययन गरिसके पश्चात नै यीशु ख्रिस्टको दोस्रो आगमनको विषयमा चाहिँ हामी प्रष्ट रूपमा हामी बुझ्न सक्ने हुन्छौँ। आउनुहोस् अब हामी पहिलो भागतर्फ हामी प्रस्थान गरौँ। पहिलो भाग चाहिँ के हो त भन्दा, यीशु ख्रिस्टको दोस्रो आगमन किन हुन्छ, है? अब धेरै कारणहरू छन्, ती कारणहरूलाई हामी सर हामी हेर्नेछौँ, है, किनभने हामीले धेरै यी कुराहरूलाई हामीले अध्ययन गरिराखेका छौँ। धेरै पटक हामीले है यी जुन वचनहरू हामी हेर्नेछौँ त्यो वचनहरू चाहिँ हामीले धेरै पटक चाहिँ अध्ययन गरिसकेका छौँ। यसै कारणले गर्दा हामी पहिलो भागलाई चाहिँ सरसर्ती हामी हेर्नेछौँ। पहिलो भाग, यीशु ख्रिस्टको दोस्रो आगमन किन हुन्छ त। त्यसो भए बाइबल अनुसार हामी हेर्दछौँ भने यीशु ख्रिस्टले चाहिँ 1000 वर्षसम्म चाहिँ राज्य गर्नुहुन्छ भन्ने कुरा चाहिँ बाइबलमा है पटक पटक लेखिएको हामी पाउँदछौँ। त्यो चाहिँ प्रकाश 20:4-6 मैले यहाँ हाइलाइट पनि गरेको छु। यहीँ ख्रिस्टसँग 1000 वर्षसम्म राज्य गरे, उहाँसित 1000 वर्षसम्म राज्य गर्नेछन्, हेर्नुहोस् त। भनेपछि यीशु ख्रिस्टको आगमन चाहिँ किन हुन्छ त भन्दाखेरि, उहाँले चाहिँ 1000 वर्ष राज्य गर्नको निम्ति, हेर्नुहोस् है, पहिलो कारण चाहिँ यो भयो, है, जुन कुरा प्रकाश 20:4-6 हामी पाउँदछौँ। त्यहाँ दोस्रो कारण चाहिँ के हो त भन्दाखेरि, हेर्नुहोस् त, यहाँ उत्पत्ति 3:15 हामीले स्त्रीको सन्तान को विषयमा हामीले अध्ययन गरेका थियौँ, है, अङ्ग्रेजीमा सिड अफ अ वुमन भन्ने चाहिँ हामीले अध्ययन गरेका थियौँ। अब यहाँनिर चाहिँ हामीले के चाल पाएका थियौँ त भन्दाखेरि स्त्रीको सन्तान भनेको चाहिँ को हुनुहुन्छ त भन्ने कुरालाई हामीले अध्ययन गरिसकेका छौँ। उहाँ चाहिँ यीशु ख्रिस्ट होइन, यीशु ख्रिस्ट चाहिँ मण्डलीको शिर हुनुहुन्छ, यीशु ख्रिस्ट र है मण्डली नै चाहिँ के हो त भन्दा स्त्रीको सन्तान हो भन्ने कुरा हामीले अध्ययन गरेका छौँ। त्यसो हो भने यीशु ख्रिस्ट अलोङ विथ द चर्च मण्डलीले चाहिँ के गर्नेछन् त भन्दाखेरि है शैतानको चाहिँ शिर कुच्याउने छ। हो अब शिर कुच्याउनु पर्छ, यसै कारणले गर्दाखेरि यीशु ख्रिस्ट चाहिँ के त्यो किन आउनुहुन्छ त भन्दाखेरि शैतानको है शिर कुच्याउनको निम्ति आउनुहुन्छ। उत्पत्ति 3:15 अनुसार यो चाहिँ दोस्रो कारण भयो। अब तेस्रो हामीले हेर्दछौँ भने यहुदा 1:14 हामी पाउँदछौँ उहाँ चाहिँ किन आउनुहुन्छ त भन्दाखेरि सबैको न्याय गर्नको निम्ति उहाँ आउनुहुन्छ। किन आउनुहुन्छ उहाँ? सबैको न्याय गर्नको निम्ति उहाँ आउनुहुन्छ। कहाँ लेखिएको छ यहुदा 1:14 हेर्नुहोस् 14 र 15 हेर्नुहोस् त उहाँ सबैको न्याय गर्नलाई भन्ने कुरा यहाँ लेखिएको हामी पाउँदछौँ है। अब यहाँनिर हेर्नुहोस् त भनेपछि उहाँ सबैको न्याय गर्नको निम्ति चाहिँ आउनुहुन्छ है त। तेस्रो कारण यो छ। अब अर्को कारण चाहिँ के हो त भन्दाखेरि जब उहाँ आउनुहुन्छ उहाँले चाहिँ के गर्नुहुन्छ त भन्दाखेरि शैतानलाई चाहिँ दियाबोलसलाई चाहिँ 1000 वर्षको लागि बाँध्नको निम्ति नै आउनुहुन्छ, जुन कुरा हामी प्रकाश 20:1 र 2 हामी पाउँदछौँ है। यति मात्र होइन, अरू कारणहरू पनि छन् है। यीशु ख्रीष्ट आउँदै गर्नुहुँदाखेरि आउनुहुन्छ किन हेर्नुहोस् त सबै मानव जातिलाई चाहिँ के गर्नको निम्ति त भन्दाखेरि है मरेको अवस्थाबाट पुनरुत्थान गर्नको निम्ति। किनभने हामीले पहिलो पाठमै अध्ययन गरिसकेका छौँ, पहिलो दोस्रो पाठमा माफ गर्नु होला, त्यो चाहिँ के थियो त भन्दाखेरि छुटकाराको मोल ऱ्यान्सम भन्ने पाठ हामीले अध्ययन गरिसकेका छौँ। त्यहाँ चाहिँ के त के थियो त भन्दाखेरि पहिलो कुरन्तीको पुस्तकमा के लेखिएको छ 15 अध्यायमा आदममा सबै मर्छन् र ख्रिस्टमा सबै जिउँदो पारिने छन् भनेर लेखेको छ नि त होइन। यसै कारणले गर्दाखेरि जब यीशु ख्रिस्ट आउनुहुन्छ त्यस पश्चात के हुन्छ त भन्दा सबै मानिसहरूको चाहिँ के हुन्छ पुनरुत्थान हुन्छ। तर हामीले याद गर्नुपर्ने कुरा चाहिँ के हो त भन्दा सबैको है आफ्नै पालो पालोमा अर्डरमा हुन्छ भन्ने कुरा पनि पहिलो कुरन्ती 15 अध्यायमै लेखिएको हामी पाउँदछौँ। हेर्नुहोस् है, सबै चियानमा रहेका सबैले स्वर सुन्नेछन् र उनीहरू बौरी उठाइ हुनेछ र उनीहरू चियानबाट निस्किनेछन् भनेर यहाँ लेखिएको हामी पाउँदछौँ। अब अर्को कारण चाहिँ के हो त भन्दाखेरि जुन हामी हिब्रू 9:28 हामी पाउँदछौँ, यो चाहिँ के को निम्ति त भन्दा सबैको मुक्तिको निम्ति चाहिँ उहाँ देखा पर्नुहुनेछ भनेर चाहिँ यहाँ लेखिएको हामी पाउँदछौँ। यसै यी उहाँ दोस्रो पटक बिना पाप मुक्तिका निम्ति देखा पर्नुहुनेछ। दोस्रो पटक है, पहिलो पटक है, दोस्रो पटक चाहिँ सेकेन्ड कमिङसँग रिलेटेड छ। अनि चाहिँ मुक्तिका निम्ति चाहिँ उहाँ चाहिँ के हो आउनुहुन्छ, सबैको मुक्तिको निम्ति। भनेपछि यी कारणहरू चाहिँ के हो त भन्दाखेरि किन चाहिँ यीशु ख्रिस्टको दोस्रो आगमन हुनु जरुरी छ, किन त हुन्छ त भनेको कारणहरू हुन् है। यी कारणहरू अब हामीले हेऱ्यौँ। भनेपछि अब दोस्रो भागतर्फ अब हामी प्रवेश गर्नेछौँ। अब दोस्रो भागमा चाहिँ के थियो त भन्दाखेरि यीशु ख्रिस्टको दोस्रो आगमन सम्बन्धी सामान्य है अपेक्षाहरू है बुझिआएको कुरा, अपेक्षा गरिएका कुराहरू के हुन् त है, यो कुरालाई अब हामी हेर्नेछौँ। सबैभन्दा पहिले हामी कहाँ हेर्नेछौँ त भन्दा पहिलो थेसलोनिकी 4:16 र 17 हेर्नुहोस् है। यहाँनिर चाहिँ है सामान्य अपेक्षा, सामान्य है इच्छा गरिएको, सुन्दै आइएको कुराहरू चाहिँ के हो त यीशु ख्रिस्टको दोस्रो आगमन भन्ने बित्तिकै भन्दाखेरि है यीशु ख्रिस्ट चाहिँ आउनुहुन्छ। कसरी आउनुहुन्छ त भन्दाखेरि ठुलो स्वर्गदूतहरूसँग, स्वर्गदूतको झुन्डमा आउनुहुन्छ होइन। त्यस पश्चात झुन्डमा आउँदै गर्नुहुँदा चाहिँ ठुलो तुरै पनि बज्छ है, तुरै बज्छ एकदमै है, तुरैको आवाजमा। त्यस पश्चात के हुनेछ त भन्दा सबैभन्दा पहिले चाहिँ है ख्रिस्टियनहरूको चाहिँ के हुनेछ त भन्दाखेरि पुनरुत्थान हुनेछ, ख्रिस्टियनहरू चाहिँ उठाइ लगिनेछ होइन भन्ने कुरा नै बुझिआएको कुरा हो है, जुन कुरा हामी पहिलो थेसलोनिकी 4:16 र 17 हामी पाउँदछौँ। हेर्नुहोस् है, यो पद पनि हामीले बारम्बार पढिराखेका छौँ, यस कारणले गर्दाखेरि यसलाई पनि मैले अलिकति स्किप गर्न चाहेँ। अनि त्यस पश्चात के हुन्छ त भन्दा यही उठाइ लगिने कुरालाई नै चाहिँ यसरी चाहिँ ऱ्याप्चर भनिन्छ, होइन? ऱ्याप्चर भनिन्छ भनेर बुझ्दै आइराखेको कुरा, सुन्दै आइराखेको कुरा यही नै हो। अब यो ऱ्याप्चरमा चाहिँ के हुन्छ त भन्दाखेरि, हेर्नुहोस् है, कोही मान्छे चाहिँ गाडी चलाइरहेको हुन्छ, हो, गाडी चलाउँदै गर्दाखेरि चाहिँ ओहो चलाइरहेको छ भने के हुन्छ ऱ्याप्चर हुँदै गर्दा, है? कोही चाहिँ एकदम विश्वासयोग्य छन् भने त्यो क्रिस्चियन चाहिँ, है, ड्राइभर छन् भने त्यो ड्राइभर उठाइ लगिने छ, है, दुईजना सुतिराखेको हुन्छ एकजना उठाइ लगिने छ, जाँतो पिसिराखेको हुन्छ एकजना उठाइ लगिने छ भनेर चाहिँ यसरी बुझी आइराखेको छ, है। साधारण अपेक्षा चाहिँ यही नै हो, है। अब यो बाइबलले के भन्दछ त भन्ने विषयमा त आउँदो दिनहरूमा हामी यसको विषयमा हामी अध्ययन गर्छौँ, राप्चरको विषयमा पनि हामी अध्ययन गर्छौँ नै, है। तर दोस्रो आगमन भन्ने बित्तिकै बुझिआएको र सुनिआएको कुरा चाहिँ यही नै हो, है। अब यो एउटा एङ्गलबाट भयो, होइन, यो एउटा एङ्गललाई पहिलो थेसलोनिकी 4:16-17 हामीले हेर्दै गर्दाखेरि यो कुरालाई हामी देख्छौँ, हेर्नुहोस् है, यो कुराहरू चाहिँ देख्छौँ भने अरू पदहरूलाई पनि अब हामीले हेरौँ। अरू पदमा के लेखिएको छ त भन्नुहोस्, हामी पहिलो थेसलोनिकी 5:2 पढेर अब हामी दोस्रो भागमा चाहिँ अझै हामी गहिरिएर हामी प्रवेश गर्नेछौँ। सबैभन्दा पहिले हाम्रो विनोद ब्रदरलाई पहिलो थेसलोनिकी 5:2 पढिदिनु भने म अनुरोध गर्न चाहन्छु।
पहिलो थेस्लोनिकी 5:2, किनकि राति चोर जसरी आउँछ प्रभुको दिन त्यसरी नै आउँछ भनी तिमीहरू आफैलाई राम्ररी थाहा छ।
हुन्छ, धन्यवाद। यहाँ हेर्नुहोस् है, अब हेर्नुहोस् है, यहाँ पनि फेरि दोस्रो आगमनको विषयमा लेखिएको छ। अब यहाँ चाहिँ के लेखिएको छ त भन्दाखेरि, हेर्नुहोस् है, किनकि राति चोर जसरी आउँछ, हेर्नुहोस् यहाँ मैले हाइलाइट गरेको छु, प्रभुको दिन त्यसरी नै आउँछ। भनेपछि यहाँ हेर्नुहोस् है, यहाँ प्रभुको दिन चाहिँ कसरी आउँछ भनेर लेखिएको छ त, पहिलो थेसलोनिकी 5:2 आधारमा हामी हेर्दछौँ भने चाहिँ चोर जसरी आउँछ भनेर लेखिएको हामी पाउँदछौँ। अब चोर कसरी आउँछ त भन्दा, हल्ला गर्दै आउँछ चोर, है। शाब्दिक तवरमा हामीले लिने हो भने चोर हल्ला गर्दै आउँछ, सुटुक्क आउँछ नि चोर त, होइन, सुटुक्क आएर सुटुक्क काम गरेर जान्छ नि, होइन। तर हेर्नुहोस् है, यहाँनिर हामीले हेर्दै गर्दाखेरि त प्रभु यीशु ख्रिस्टको आगमन त कसरी हुने रहेछ त भन्दा, सुटुक्क हुन्छ, होइन, अलिक थाहा नपाउने हिसाबले हुन्छ भन्न खोजिएको छ। तर अघि भर्खर हामीले हेरेको उसमा चाहिँ के छ त भन्दाखेरि, हेर्नुहोस् है, स्वर्गदूतमा तुरैको आवाजमा आउनुहुन्छ भन्ने कुरा लेखिएको छ, है। अब हेर्नुहोस् है, अब अर्को पदहरू पनि हामी हेरौँ। पहिलो प्रेरित 1:11, त्यो चाहिँ हाम्रो सिस्टर नितालाई पढिदिनु हुन मैले अनुरोध गर्न चाहे। सिस्टर निता सुन्दै हुनुहुन्छ? हुन्छ, हाम्रो भद्र ब्रदरलाई पढिदिनु हुन म अनुरोध गर्न चाहे।
अनि उनीहरूले भने, हे गालिलका मानिसहरू हो, तिमीहरू किन आकाशतिर हेर्दै उभिँदछौ? तिमीहरूको बीचबाट स्वर्गमा उठाइनु भएको यही यीशु नै यही प्रकारले आउनुहुनेछ जसरी तिमीहरूले उहाँलाई स्वर्गतिर जाँदै गर्नुभएको देख्यौ। आमेन।
आमेन। हुन्छ, हेर्नुहोस् त, अब यहाँ गालिलको मानिसहरू भनेर यहाँ लेखिएको छ, चेलाहरू, होइन, चेलाहरू चाहिँ हुनुहुन्थ्यो यीशु ख्रिस्ट सँगसँगै। अब यहाँ हेर्नुहोस् त, यहाँ जाँदै यीशु ख्रिस्ट चाहिँ माथि स्वर्ग उठाइ लगिँदै गर्नुहुँदाखेरि चाहिँ नि स्वर्गदूत आएर चाहिँ यहाँ के भनेको छन् त भन्दा, यही यीशु नै यही प्रकारले आउनुहुनेछ, हेर्नुहोस् है, यही प्रकारले आउनुहुनेछ जसरी तिमीहरूले उहाँलाई स्वर्गतिर जाँदै गर्नुभएको देख्यो। भनेपछि अब हेर्नुहोस् है, यहाँनिर चाहिँ मानिसहरूले देखिने गरेर, मानिसहरूले देख्ने गरेर आउनुहुन्छ भन्ने जस्तो भान यहाँ हामीलाई हुँदछ कि, यो प्रेरित 1:11 हामीले पढ्दै गर्दाखेरि, है। अघि भर्खर पढ्दै गरेको कुरा चाहिँ सुटुक्क, हेर्नुहोस् है, पहिलो त्यसले नि कि 5:2 चाहिँ चोर जसरी आउँछ प्रभु दिन त्यसरी आउँछ, यहाँ चाहिँ सुटुक्क आउने जस्तो कुरा छ, हो। यहाँनिर हामीले हेर्छौँ भने चाहिँ फेरि देखिने गरेर आउनुहुन्छ भन्ने जस्तो यहाँ कुरा देखिन्छ हामी, होइन। अब फेरि अर्को पद जुन प्रकाश 1:7 हामीले हेर्दछौँ भने त यहाँ त फेरि प्रष्टै हरेक आँखाले उहाँलाई देख्नेछ भने चाहिँ सबैले देख्ने गरेर उहाँ आउनुहुन्छ भन्ने कुरा चाहिँ यहाँ लेखिएको हामी पाउँदछौँ, होइन, चाहिँ प्रकाश 1:7, हेर उहाँ बादलको साथमा आउनुहुन्छ, हो, हरेक आँखाले उहाँलाई देख्नेछ, है। हरेक आँखाले उहाँलाई देख्नेछ भने चाहिँ यहाँनिर हामीले हेर्दै गर्दाखेरि चाहिँ फेरि सबैजनाले देख्ने गरेर येशु ख्रिस्ट आउनुहुन्छ है भन्ने कुरा अहिले लेखिएको हामी पाउँदछौँ होइन। अब फेरि अर्को पद जुन यूहन्नामा हामी हेर्दछौँ भने यूहन्ना 14:19 हामी हेर्दछौँ भने त्यहाँ फेरि येशु ख्रिस्टले के भन्नुभएको छ भने मलाई फेरि देख्दैन, संसारले मलाई फेरि देख्दैन भनेर भन्नुभएको छ क्या। यहाँ चाहिँ फेरि पढिदिनुहोस् त श्रेष्ठ नेता, पढिदिनुहोस् त अब यूहन्ना 14:19।
अझै केही समय छ अनि संसारले मलाई फेरि देख्दैन, तर तिमीहरूले मलाई देख्छौ। म जिउँछु, यसकारण तिमीहरू पनि जिउनेछन्।
हामी हुन्छ धन्यवाद। हेर्नुहोस् है यहाँनिर फेरि येशु ख्रिस्टले के भन्नुभयो त भन्दाखेरि संसारले मलाई फेरि देख्दैन भनेपछि उहाँ त नदेखिने गरेर आउनुहुने जस्तो यहाँ कुरा उहाँले गर्नुभएको छ। अब यी सबै पदहरूलाई हामीले हेर्दै गर्दाखेरि अब हामीलाई प्रश्न आउँछ कि येशु ख्रिस्ट साँच्चीकै आँखाले देखिने गरेर आउनुहुन्छ कि होइन। पहिलो थेसलोनिकीको पुस्तकमा भनेको जस्तै सुटुक्क चोर जसरी उहाँ आउनुहुन्छ होइन, फेरि मानिसहरूले देख्ने गरेर आउनुहुन्छ कि प्रेरितको पुस्तकमा भनेको जस्तै। फेरि यहाँ यूहन्ना 14:19 हामीले हेर्दछौँ भने फेरि कहिले देख्दैन भन्नुभएको छ। अब कहिले देख्दैन भनेपछि त उहाँ फेरि कसरी आउनुहुन्छ त, फेरि सुटुक्क आउनुहुन्छ उहाँ नदेख्ने कसरी आउनुहुन्छ? अब हामीलाई प्रश्न आउँदछ कि हो अब यी सबै पदहरूलाई हामीले चाहिँ हेर्दै गर्दाखेरि आउने प्रश्न चाहिँ यही नै हो, उहाँ कसरी आउनुहुन्छ? देखिने गरेर आउनुहुन्छ कि सुटुक्क आउनुहुन्छ कि कसरी आउनुहुन्छ? हो यो प्रश्न हामीमा आउँदछ र मलाई आशा छ तपाईँहरूलाई पनि यो प्रश्न अहिले हामीले अध्ययन गर्दै गर्दाखेरि आएको हुनुपर्छ होइन। ओके अब यी प्रश्नहरूलाई हामीले बुझ्नको निम्ति फेरि दोस्रो भागमै हामी दोस्रो भागमा छौँ है। दोस्रो भागमै हामीले अझै फेरि केही प्रश्नहरूको उत्तर चाहिँ हामीले चाल पाउनु पर्ने हुन्छ। त्यस पश्चात नै हामी यी कुराहरूलाई हामी बुझ्छौँ। अब यो प्रश्न चाहिँ के हो त भन्दा उहाँ कसरी आउनुभयो, उहाँ पृथ्वीमा आउँदै गर्नुहुँदा उहाँ कसरी आउनुभयो त? हो यो प्रश्नको उत्तर चाहिँ हामीले पहिले चाल पाउनु पर्ने हुन्छ। त्यस पश्चात उहाँ कसरी मर्नुभयो है, उहाँ पृथ्वीमा त आउनुभएको मर्नु पनि भएको, कसरी मर्नु भयो त? यो प्रश्नको उत्तर पनि हामीले हेर्नुपर्ने हुन्छ। र तेस्रो चाहिँ उहाँ कसरी पुनरुत्थान हुनुभयो यो कुरालाई पनि हामीले बुझ्नुपर्ने हुन्छ। र अर्को उहाँ अहिले कस्तो हुनुहुन्छ, उहाँ कस्तो स्वभावमा हुनुहुन्छ, उहाँ अहिले कस्तो हुनुहुन्छ यो प्रश्नको पनि उत्तर हामीले बुझ्नुपर्ने हुन्छ। र अन्तमा उहाँ फेरि कसरी आउनुहुनेछ भन्ने प्रश्नको उत्तर चाहिँ हामीले यी पाँचवटा प्रश्नको उत्तरहरूलाई जब हामी बुझ्दछौँ त्यस पश्चात नै हामी यीशु ख्रिस्टको दोस्रो आगमन चाहिँ कसरी हुन्छ त भन्ने कुरा चाहिँ हामी बुझ्छौँ। त्यसो हो भने अब फेरि हामी उहाँ कसरी आउनुभयो, उहाँ कसरी मर्नुभयो, उहाँ कसरी पुनरुत्थान हुनुभयो, उहाँ अहिले कस्तो हुनुहुन्छ भन्ने यी चारवटा प्रश्नको उत्तरहरू चाहिँ आजको पाठमा हामी हेर्नेछौँ। आउनुहोस् अब हामी फेरि उहाँ कसरी आउनुभयो भन्ने प्रश्नको उत्तरतर्फ अब हामी अघि बढ्दैछौँ। अब हामीलाई थाहा छ है येशु ख्रिस्ट चाहिँ को हुनुहुन्थ्यो त भन्दाखेरि परमेश्वरको है हामी योहन्ना 1:1 हामीले हेर्दछौँ भने चाहिँ वचन हुनुहुन्थ्यो उहाँ चाहिँ है येशु ख्रिस्ट चाहिँ वचन अनि उहाँ चाहिँ वचन हुनुहुन्थ्यो। र हामीलाई बाइबलले प्रष्टै लेखी दिएको छ के कुरा भने योहन्ना 3:16 हामी हेर्दछौँ भने उहाँ चाहिँ है परमेश्वरको एकलौटे पुत्र हुनुहुन्छ र परमेश्वर आफैले जन्माउनु भएको को हुनुहुन्छ त भन्दाखेरि पुत्र हुनुहुन्छ है। जब परमेश्वरसँग उहाँ हुनुहुन्थ्यो त्यो अवस्थामा चाहिँ उहाँ चाहिँ आत्मिकी अवस्थामा स्पिरिचुअल कन्डिसनमा है प्रकृतिमा उहाँ हुनुहुन्थ्यो है। अब जब मरियमको कोखबाट येशु ख्रिस्टले जन्म लिनुभयो उहाँ चाहिँ शरीरमा जन्मनु भयो है, शरीरमा भने चाहिँ हाम्रो पहिलो प्रश्नको प्रश्न चाहिँ के थियो त भन्दा उहाँको जन्म कसरी भयो होइन। जब उहाँ पृथ्वीमा आउनु हुँदाखेरि उहाँको जन्म कसरी भयो त अन्त उहाँ चाहिँ मानिस भएर जन्मनु भएको थियो है, मरियमको कोखबाट मानिस भएर जन्मनु भएको थियो भने चाहिँ पहिलो प्रश्नको उत्तर चाहिँ के हो त भन्दाखेरि उहाँ मानिस भएर जन्मनु भएको थियो। यसै कारणले त परमेश्वरले उहाँलाई किन पठाउनु भएको थियो त भन्दाखेरि मानव जातिको निम्ति छुटकाराको मोल तिरिदिनको निम्ति परमेश्वरले यीशु ख्रीष्टलाई संसारमा पठाउनु भयो। यो कुरा हामीले अध्ययन गरिसकेका छौँ होइन, अनि यही कुरा हामी यहाँ कहाँ पाउँदछौँ त भन्दा योहन्ना 6:51 पदमा हामीले हेर्दछौँ भने उहाँले आफ्नो शरीर, उहाँले चाहिँ है मासु भन्नुभएको छ, मेरो मासु हो है, जुन मासु म संसारको जीवनका निम्ति दिनेछु। हो उहाँले चाहिँ के गर्नुभयो त भन्दा आफ्नो शरीरलाई चाहिँ के गर्नुभयो त भन्दा छुटकाराको मोलको निम्ति चाहिँ उहाँले अर्पण गर्नुभयो। योहन्ना 6:51 पद हाम्रो रोशन ब्रदरलाई पढिदिनु हुन म अनुरोध गर्न चाहे। रोशन ब्रदर सुन्दै हुनुहुन्छ? हुन्छ, हाम्रो विनोद ब्रदरलाई पढिदिनु हुन मैले फेरि अनुरोध गर्न चाहे।
हजुर, सुन्दैछु म। ब्रदरले पढिदिनु न।
हुन्छ हुन्छ, विनोद ब्रदर पढिदिनुहोस् त।
योहन्ना 6:51, त्यो जिउँदो रोटी म नै हुँ जो स्वर्गबाट ओर्लेर आयो। कसैले यस रोटीबाट खायो भने ऊ सधैँभरि जिउने छ, अनि त्यो रोटी चाहिँ जो म दिनेछु मेरो मासु हो, जुन मासु म संसारको जीवनका निम्ति दिनेछु।
हुन्छ धन्यवाद। हेर्नुहोस् है यहाँनिर उहाँले चाहिँ के भन्नुभयो, आफ्नो शरीर दिने कुरा उहाँले गर्नु भएको छ है। अब यही कुरा हामी फेरि हिब्रू 10:10 होइन 19:20 पदमा पनि हामी पाउँदछौँ है। उहाँले के गर्नुभयो त भन्दा आफ्नो शरीरलाई है दिनुभयो, त्यस पश्चात नै के भयो त भन्दाखेरि जब उहाँले छुटकाराको मोल तिरिदिनु भयो त्यस पश्चात नै हामी परमेश्वर पितासँग चाहिँ हामी जोडिन पाएका छौँ हो। हामी जोडियौँ, उहाँ बाटो बनिनु भयो होइन, अनि उहाँले चाहिँ स्वर्गसम्म पुग्ने चाहिँ ढोका एउटा जिउँदो बाटो चाहिँ उहाँले खोलिदिनु भयो भनेर लेखिएको छ है। उहाँले जो उहाँको शरीर हो, उहाँले आफ्नो शरीर दिनु भइसकेपछि चाहिँ त्यो बाटो चाहिँ खोलियो भन्ने कुरा चाहिँ यहाँ लेखिएको हामी पाउँदछौँ। अब त्यसो हो भने यहाँसम्म आइपुग्दै गर्दा हामीले के कुरालाई चाल पायौँ त भन्दाखेरि दोस्रो प्रश्नको उत्तर के थियो त, दोस्रो प्रश्न के थियो त भन्दा उहाँ कसरी मर्नुभयो भन्ने थियो होइन। उहाँ कसरी मर्नुभयो त भन्दा उहाँ चाहिँ शरीरमा नै मर्नुभयो। उहाँ कसरी जन्मनु भयो, पहिलो प्रश्न, उहाँ शरीरमा जन्मनु भयो है। त्यस पश्चात उहाँ कसरी मर्नुभयो त भन्दा उहाँ शरीरमा नै मर्नुभयो है। यहाँ पटक पटक यहाँ उहाँको शरीर हो, उहाँको शरीर हो भन्ने कुरा लेखिएको हामी पाउँदछौँ। योभन्दा अगाडि पनि हामीले हेऱ्यौँ र अन्य धेरै पदहरूमा पनि हामी यही कुरा हामी पाउँदछौँ है। त भनेपछि उहाँ चाहिँ कसरी मर्नु भएको रहेछ त भन्दाखेरि शरीरमा नै उहाँ मर्नु भएको हो। अब है तेस्रो प्रश्न चाहिँ के थियो त भन्दा उहाँ कसरी होइन उहाँ कसरी बौरी उठ्नु भयो त भन्ने प्रश्न थियो नि होइन। यो प्रश्नको उत्तर चाहिँ हामी हिब्रू 1:1 माफ गर्नु होला, पहिलो पत्रुस 3:18 हामी हेर्नेछौँ। यो चाहिँ हाम्रो भद्र ब्रदरलाई पढिदिनु हुन मैले अनुरोध गर्न चाहे।
किनकि हामीलाई परमेश्वर कहाँ पुर्याउने उद्देश्यले ख्रीष्टले पनि यी धर्मी जनले पापहरूको सम्बन्धमा अधर्मीहरूको निम्ति एकपल्ट दुःख भोग्नुभयो र शरीरमा उहाँ मारिनुभयो, तर आत्माद्वारा उहाँ जीवित पारिनुभयो। आमेन।
आमेन, हुन्छ धन्यवाद। हेर्नुहोस् है यहाँ पनि शरीरमा उहाँ मारिनु भयो भनेर यहाँ लेखिएको हामी पाउँदछौँ। उहाँ चाहिँ शरीरमा नै मारिनु भएको हो र शरीरमा नै उहाँ मर्नु भएको हो, तर उहाँको जो पुनरुत्थान भयो त्यस पश्चात चाहिँ उहाँ कसरी केमा पुनरुत्थान हुनुभयो त भनेर हामीले हेर्दछौँ भने चाहिँ यहाँनिर चाहिँ हामी आत्माद्वारा उहाँ जीवित पारिनु भयो भन्ने कुरा यहाँ हामी पाउँदछौँ। र अङ्ग्रेजी संस्करणहरूलाई हामीले हेर्दछौँ भने है एसबी त्यसपछि डाइग्लट अन्य अन्य हामीले संस्करणहरूलाई हेर्छौँ भने चाहिँ आत्माद्वारा नलेखेर आत्मामा जीवित पारिनु भयो भनेर यहाँ लेखिएको हामी पाउँदछौँ। त्यसो हो भने यो चाहिँ के भन्न खोजिएको हो त भन्दाखेरि, उहाँ शरीरमा नै उहाँ चाहिँ बौरी उठ्नु चाहिँ भएन, हेर्नुहोस् है, उहाँको पुनरुत्थान चाहिँ शरीरमा भएको होइन हो, भलै उहाँ शरीरमै आउनु भएको हो, शरीरमा नै मारिनु भएको हो, तर जब उहाँको पुनरुत्थान भयो नि, पुनरुत्थानमा चाहिँ उहाँ शरीरमा पुनरुत्थान हुनु भएको होइन, तर आत्मिक प्रकृतिमा, स्पिरिचुअल बॉडीमा चाहिँ उहाँ चाहिँ के हुनुभएको हो त भन्दाखेरि पुनरुत्थान हुनुभएको हो है। यो कुरालाई चाहिँ अब हामीले ध्यानमा राख्नुपर्ने हुन्छ है। त्यस पश्चात के भयो त भन्दा उहाँ है पुनरुत्थान हुनुभयो, त्यस पश्चात स्वर्ग उठाइ लगिनुभयो होइन, स्वर्गमा उहाँ जानुभयो, त्यस पश्चात चाहिँ हामी के पाउँदछौँ त भन्दा उहाँले है प्रकाश 3:21 हामीले हेर्दछौँ, अनि उहाँले के भन्नुभएको छ त भन्दा मैले चाहिँ है जिते, यसै कारणले गर्दा चाहिँ म चाहिँ उहाँको है परमेश्वरको दाहिने हातमा चाहिँ म चाहिँ विराजित छु होइन, मैले जितेको कारणले गर्दा उहाँको सिंहासनमा म बसेको छु भन्ने कुरा चाहिँ उहाँले गर्नुभएको छ है। अनि यो प्रकाश 1:18 पनि हामीले हेर्दछौँ भने चाहिँ यहाँनिर चाहिँ के लेखेको छ, जीवित मनयो म मरेको थिएँ होइन, एकपल्ट उहाँले भन्नुभएको छ म मरेको थिएँ अनि हेर म सदा सर्वदाका निम्ति जीवित छु, सदा सर्वदाका निम्ति है, सदा सर्वदाको निम्ति एभरलास्टिङ भनेपछि हेर्नुहोस् है, जब उहाँले परमेश्वरले आज्ञा गर्नुभएको सबै कुराहरू पूर्ण गर्नुभयो है, त्यस पश्चात उहाँ आत्मिकी शरीरमा, आत्मिकी अवस्था प्रकृतिमा उहाँ बौरी उठाइ हुनुभयो, त्यस पश्चात है जब उहाँ चाहिँ स्वर्गमा लगिनुभयो है जानुभयो, त्यस पश्चात चाहिँ उहाँ चाहिँ अब के भन्नुहुन्छ त भन्दा परमेश्वर जस्तो प्रकृतिमा हुनुहुन्छ त्यस्तै प्रकृतिमा यीशु ख्रीष्ट पनि हुनुहुन्छ। त्यो भनेको के हो त भन्दा डिभाइन नेचर। डिभाइन नेचर भनेको के हो, अमर, परमेश्वर कहिले पनि मर्न सक्नुहुन्न, अमरत्व परमेश्वरमा छ नि होइन, हो त्यही अवस्थामा चाहिँ यीशु ख्रीष्ट पनि हुनुहुन्छ। त्यसो हो भने अब हेर्नुहोस् है, यहाँ समय पुग्दै गर्दाखेरि फेरि हामी अलिकति रिभाइज गरौँ प्रश्नहरूलाई। पहिलो प्रश्न, उहाँ कसरी आउनुभयो पृथ्वीमा भन्दाखेरि उहाँ शरीरमा आउनुभयो। दोस्रो प्रश्न के थियो त भन्दाखेरि उहाँ कसरी मर्नुभयो, त्यो प्रश्नको उत्तर हामीले हेऱ्यौँ, उहाँ शरीरमा नै मर्नुभयो। तेस्रो, उहाँ कसरी पुनरुत्थान हुनुभयो त भन्दाखेरि उहाँ शरीरमा होइन तर आत्मिकी प्रकृतिमा पुनरुत्थान हुनुभयो हो, त्यसपछि उहाँ कस्तो हुनुहुन्छ त भन्ने कुराको प्रश्नको उत्तर चाहिँ के हो त अन्त उहाँ परमेश्वर जस्तो हुनुहुन्छ त्यस्तै प्रकृतिमा अहिले उहाँ हुनुहुन्छ, त्यो भनेको डिभाइन नेचरमा हुनुहुन्छ है। अनि हामी हेर्दछौँ भने हेर्नुहोस् है, यही प्रकृतिमा उहाँ हुनुहुँदाखेरि जब पावल है, पहिला चाहिँ प्रेरित पावल को विषयमा हामी हेर्न सक्दछौँ, पावल चाहिँ पहिला साउल थियो होइन, पावलमा परिणत भइसकेको थिएन। प्रेरित 9 अध्यायमा हामीले हेर्दैछौँ भने उसले चाहिँ एकदमै मानिसहरूलाई, परमेश्वरको जनहरूलाई सताउँदै गर्दै गर्दा, सताउने क्रममा चाहिँ ऊ चाहिँ दमस्कसको यात्रामा जाँदै गर्दाखेरि चाहिँ त्यहाँनिर उसले चाहिँ है वरिपरि चाहिँ पुरै ज्योति चम्केको देख्दछ। त्यो ज्योतिले चाहिँ के हुँदछ त भन्दा उसको आँखा नै, उसको आँखाको नजर नै है ऊ चाहिँ अन्धो हुँदछ। त्यस पश्चात चाहिँ हामी यहाँ देख्न सक्दछौँ भनेपछि हेर्नुहोस् है, यीशु ख्रीष्ट चाहिँ त्यो डिभाइन नेचरमा जब उहाँ चाहिँ यहाँ देखिनु भएको छ, उहाँको त्यो प्रकाशै प्रकाशले गर्दाखेरि चाहिँ पावलको आँखा है को चाहिँ है चमक गएको छ, र आँखाले देख्न नसक्ने भएको छ क्या पावल चाहिँ है। भनेपछि यो प्रकृतिमा चाहिँ यीशु ख्रीष्ट हुनुहुन्छ है। अनि यही कुरा हामी 1 तिमोथी 6:16 हामी पाउँदछौँ, कृपया तपाईँहरूले टिपोट गर्नुहोला है, अनि क्लास पश्चात तपाईँहरूले आफ्नो रिभिजनमा यो पदहरूलाई तपाईँहरूले फेरि पनि पढिदिनु होला मैले अनुरोध गर्न चाहे है। यसै कारणले गर्दा हेर्नुहोस् है, उहाँ त आत्मिक प्रकृतिमा हुनुहुन्छ, यसै कारणले गर्दा पावलले 2 कोरिन्थी 5:16 के भन्दछन् त भन्दाखेरि, ख्रिस्टलाई शरीर अनुसार चिनेका भए तापनि, हेर्नुहोस् है, ख्रिस्टलाई चाहिँ शरीर अनुसार चिनेका भए तापनि अबदेखि उसो हामी चिन्दैनौँ भनेर यहाँ लेखेका हामी पाउँदछौँ। शरीरमा उहाँलाई हामीले अब चिन्दै चिन्दैनौँ, हामीले उहाँलाई शरीरमा देख्न सक्दैनौँ, अपेक्षा गर्दैनौँ, देख्दैनौँ भन्ने कुरा चाहिँ नि दोस्रो कोरिन्थी 5:16 लेखिएको छ। हामी श्रेष्ठ नितालाई पढिदिनु भनेर मैले अनुरोध गर्न चाहे।
दोस्रो कोरिन्थी 5:16, यसकारण अबदेखि उसो हामी कसैलाई पनि शरीर अनुसार चिन्ने गर्दैनौँ। हामीले क्रिस्टलाई शरीर अनुसार चिनेका भए तापनि अबदेखि उसो हामी चिन्दैनौँ।
हेर्नुहोस् है, अबदेखि उसो हामी चिन्दैनौँ, शरीरमा चिन्दै चिन्दैनौँ हो। यसै कारणले गर्दा यीशु ख्रीष्टले नि के भन्नुभयो त भन्दाखेरि, अनि संसारले मलाई फेरि देख्दैन। किन देख्दैन त भन्दा, उहाँ शरीरमा हुनुहुन्न, उहाँ शरीरमा उहाँको पुनरुत्थान भएकै होइन, यसै कारणले गर्दाखेरि चाहिँ अब देख्दैन भनेर चाहिँ यीशु ख्रीष्टले चाहिँ भन्नुभएको हो है। अब यहाँसम्म आइपुग्दै गर्दाखेरि अब फेरि अर्को एउटा प्रश्न हामीलाई आउँछ। यति कुरा बुझिसकेपछि हामीलाई अर्को प्रश्न आउँछ, त्यो प्रश्न चाहिँ के हो त भन्दाखेरि, त्यसो भए थोमाले त होइन यीशु ख्रिस्टलाई त के के भन् भनेका थिए त भन्दाखेरि, जबसम्म म तपाईँको है त्यो औँला औँलाको औँला हालेर हेर्दिनँ है, त्यो जुन खत लागेको थियो, उहाँको घाउ लागेको थियो, त्यो कोखामा भालाले हानेको ठाउँ होइन, त्यहाँ जब म हात हालेर म है चेक गर्दिनँ तबसम्म म विश्वासै गर्दिनँ भनेर चाहिँ फेरि यहाँ त भनेका थिए। अब यो के हो त, यीशु ख्रिस्ट त्यो शरीरमा नै उहाँ बौरी उठ्नु भएको होइन भने यो कन्डिसन यहाँ भएको घटना चाहिँ के हो त भन्ने प्रश्न आउँदछ। आउनुहोस् अब हामी यो घटनातर्फ हामी प्रवेश गर्नेछौँ, यो घटनालाई हामी निहाल्नेछौँ। यो चाहिँ हामी कहाँ पाउँदछौँ त भन्दा, योहन्ना 20:24 है 24-29 हामी यो पाउँदछौँ। हेर्नुहोस् है, यहाँ चाहिँ के भएको छ त भन्दाखेरि है चेलाहरूले चाहिँ के भनेका छन् त भन्दा, है हामीले प्रभुलाई देख्यौँ है, हामीले प्रभुलाई देखेका छौँ भनेर चाहिँ नि है यो थोमालाई चाहिँ बताउँदछन्। अनि त्यसपछि तिनीहरूले उन अनि तिनले तिनले चाहिँ तिनले भने कसले त भन्दा थोमाले। अब थोमाले के भन्दछन् त भन्दाखेरि, जबसम्म म उहाँका हातहरूमा है काँटीहरूको डोब देख्दिनँ, आफ्नो औँला ती काँटीहरूका डोबमा हाल्दिनँ हो, आफ्नो हात उहाँको कोखामा हाल्दिनँ, तबसम्म म विश्वास गर्ने छैन भनेर चाहिँ नि यहाँनिर थोमाले भनेका छन्। हेर्नुहोस् है, अब यो यहाँनिर यो कुरा चाहिँ भनेका छन् कि, त्यस पश्चात अब के हुन्छ त होइन, त्यस पश्चात हेर्नुहोस् है, यीशु ख्रिस्ट चाहिँ नि थोमा भएको ठाउँमा चाहिँ त्यहाँ आउनु भएको घटना छ है। अब यो बुझ्नुभन्दा अगाडि हामीले यसको कन्टेक्स्टलाई है हामीले हेर्दछौँ भने यहाँ चाहिँ के भएको हुँदछ त भन्दाखेरि, यो चाहिँ हामी फेरि यही अध्यायको 20:19-23 हामी पाउँदछौँ है। हप्ताको पहिलो दिनमा चाहिँ है यहुदीहरूको डरले चाहिँ चेलाहरू चाहिँ ढोका बन्द गरेर बसी राख्दै गर्दाखेरि चाहिँ यीशु ख्रिस्ट चाहिँ उहाँहरूको बिचमा चाहिँ उनीहरूको बिचमा चाहिँ आउनुहुन्छ है। त्यस पश्चात के हुन्छ त भन्दा, उहाँले आफ्नो हातहरू आफ्नो कोखा है सबै कुराहरू चाहिँ आफ्नो चेलाहरूलाई चाहिँ देखाउनुहुन्छ, अनि देखाउनु भइसके पश्चात चाहिँ उनीहरू एकदमै खुसी हुन्छन् है, आनन्दित हुन्छन्। तर यहाँनिर हामीले हेर्दछौँ भने यो घटनामा के भएको हुँदछ त अन्त, अरू सबैले चाहिँ देखेका हुन्छन्, अरू सबै प्रेरितहरूले, तर प्रेरितहरू मध्येको एक जुन अघि हामीले हेऱ्यौँ नि थोमा, थोमा चाहिँ के हुँदैनन् त भन्दाखेरि है त्यहाँनिर हुँदैनन् के, त्यो समयमा थिएनन्। अनि यसै भएको कारणले गर्दा चाहिँ अब मैले नदेखेसम्म, मेरो हात हालेर मैले चेक नगरेसम्म होइन तबसम्म म विश्वास गर्दिनँ भनेर चाहिँ उसले भन्दछन्। हेर्नुहोस् है, अनि त्यस पश्चात के हुँदछ त भन्दाखेरि हेर्नुहोस् है, यीशु ख्रिस्ट चाहिँ त्यहाँनिर आउनुहुन्छ। अनि यीशु ख्रिस्ट आउनु भइसकेपछि यहाँ चाहिँ हामी यो कहाँ पाउँदछौँ त भन्दा, यहाँ 26 हामी पाउँदछौँ। हेर्नुहोस् है, है यीशु ख्रिस्ट चाहिँ त्यहाँनिर आउनुहुन्छ है। त्यसपछि अनि यहाँ यीशु ख्रिस्टले के भन्नुहुन्छ त भन्दा, 27 विनोद ब्रदर पढिदिनुहोस् त 27।
तब उहाँले थोमालाई भन्नुभयो, तिम्रो औँला यहाँ ल्याऊ र मेरो हातहरू हेर, अनि तिम्रो हात यहाँ ल्याऊ र मेरा कोखाभित्र हाल, अनि विश्वास नगर्ने होइन तर विश्वास गर्ने हो।
हजुर,
28,
यति
अनि
यति
छोमाले
पद,
जवाब दिएर
हजुर 27 पदमा थियो। धन्यवाद विनोद प्रधान हेर्नुहोस् है। अनि यसो खोजले चाहिँ के भन्नुभयो त भन्दा, तिम्रो औँला यहाँ ल्याऊ, मेरो हातहरू हेर, तिम्रो हात यहाँ ल्याऊ र मेरो कोखाभित्र हाल, अनि विश्वास नगर्ने होइन तर विश्वास गर्ने हौ भनेर चाहिँ यसो ख्रिस्टले चाहिँ यहाँ भन्नुभएको छ। अब हेर्नुहोस् है त, यहाँनिर अब अघि हामीले हेरिसकेका छौँ कोही धेरै पदहरूलाई हामीले हेर्दै गर्दाखेरि चाहिँ यीशु ख्रिस्ट चाहिँ शरीरमा होइन तर उहाँ चाहिँ आत्मिक प्रकृतिमा उहाँ बौरी उठ्नु भएको भन्ने कुरालाई अब हामीले हेरिसकेका छौँ। त्यसो भए यो अवस्थामा चाहिँ वास्तवमा के भएको हो त भन्ने प्रश्न हामीलाई आउँदछ है। अब यसको उत्तर हामीले हेर्दछौँ भने चाहिँ नि हामी कहाँ पाउँदछौँ त भन्दाखेरि, जब हामीले लुका 24 को 46 देखि 48 पदसम्म हामीले हेर्दछौँ भने यहाँनिर है विशेष गरी प्रेरितहरूलाई, प्रेरितहरूले चाहिँ के गर्नुपर्ने थियो त, के कुराको साक्षी चाहिँ प्रेरितहरूले दिनुपर्ने थियो त भन्दाखेरि, यीशु ख्रिस्टले चाहिँ दुःख भोग्नुभयो हो, उहाँ मारिनुभयो है, तेस्रो दिनमा चाहिँ उहाँ भौरी उठ्नु भएको हो भन्ने कुराको चाहिँ नि सबैजनालाई चाहिँ के गर्नुपर्ने थियो त भन्दा, उनीहरूले चाहिँ सबै जातिमा त्यो साक्षी चाहिँ उनीहरूले दिनुपर्ने थियो। हेर्नुहोस् है, साक्षी दिनुपर्ने थियो। तर थोमा, थोमा भनेको हो त भन्दा, थोमा त प्रेरित हुन्, प्रेरितहरूको काम त यो थियो परमेश्वरले दिनुभएको होइन। प्रेरित 1 अध्यायमा नै हामीले हेर्दछौँ भने चाहिँ तिमीहरू है यहुदिया सामरियादेखि लिएर जगतको अन्तसम्म चाहिँ मेरो साक्षी हुनेछौ भनेर यसो त्यहाँनिर लेखिएको छ र भनिएको छ। उनीहरूले साक्षी दिनुपर्ने कुरा यो थियो कि येशु ख्रिस्टले दुःख भोग्नुभयो, येशु ख्रिस्ट मर्नुभयो, तेस्रो दिनमा उहाँ बौरी उठ्नुभयो भन्ने कुराको चाहिँ उनीहरूले के दिनुपर्ने थियो, साक्षी दिनुपर्ने थियो। अब थोमाले यदि येशु ख्रिस्ट चाहिँ येशु ख्रिस्ट नै बौरी उठ्नु भएको हो भन्ने कुरा नै थोमाले विश्वास गरेनन् भने उनीहरू कसरी, थोमाले कसरी अरूलाई साक्षी दिन सक्छन् त, सक्दैन नि होइन। विटनेस कसरी गर्न सक्छ त, आफू कन्फर्म नभइन्जेलसम्म, आफू विश्वास त यो नै हो है भन्ने कुरा नभइन्जेलसम्म अरूलाई चाहिँ हामीले के गर्न सक्दैनौँ त भन्दा, यो कुरा यो हो है भनेर हामी साक्षी दिन सक्दैनौँ नि होइन। त्यसरी नै थोमाले पनि त्यो साक्षी दिन सक्दैनन्। यसै कारणले गर्दाखेरि चाहिँ येशु ख्रिस्ट चाहिँ के हुनुभयो त भन्दाखेरि, त्यस्तै प्रकृतिमा, शरीरमा होइन, त्यस्तै शरीरमा चाहिँ त्यही जुन शरीर उहाँले छोड्नु भएको थियो, जुन शरीर मानव जातिको निम्ति छुटकाराको मोलको निम्ति दिनुभएको थियो, त्यही शरीरमा उहाँ आउनु भएको होइन तर त्यस्तै प्रकृतिमा चाहिँ उहाँ आउनु भएको, त्यस्तै रूपमा चाहिँ। हेर्नुहोस् है, अब कसरी थाहा हुन्छ त हामीलाई, उहाँ शरीरमा नै ठ्याक्कै त्यही पुरानो छोडेकै शरीरमा आउनु भएको होइन भन्ने कुरा हामीलाई कसरी थाहा हुन्छ। यहाँ केही पदहरू छन् जहाँबाट हामीलाई थाहा हुन्छ। हेर्नुहोस् है, यही घटनामा हामी फेरि यही घटनामा फर्केर आयौँ, यही घटनामा हेर्नुहोस् है, यही घटना जुन अघिकै घटना थियो, यहाँनिर हामीले हेर्दछौँ भने हेर्नुहोस् है 26 पदमा, यहाँ 26 पदमा हेर्नुभयो भने यहाँ के लेखेको छ त भन्दाखेरि, हेर्नुहोस् है यहाँ मैले हाइलाइट गरेको छु, तब ढोकाहरू बन्द भएकैमा येसु आउनुभयो। ढोका खुल्ला भए बेला येसु ख्रिस्ट आउनु भएको हो, होइन, ढोका बन्द हुँदाखेरि नै येसु ख्रिस्ट चाहिँ आउनुभयो क्या। यो भन्नुको मतलब के हो त भन्दा, येशु ख्रिस्ट त्यही शरीरमा नै उहाँको बौरी उठाइ भएको हो भने येशु ख्रिस्ट ढोका बन्द हुँदै गर्दाखेरि येशु ख्रिस्ट त्यहाँ भित्र प्रवेश गर्न सक्नु नै हुन्न थियो, सक्नुहुन्थ्यो र सक्नुहुन्न थियो। जस्तै हामी उदाहरण लियौँ, हामी है हामी चाहिँ ढोका बन्द छ भने हामी त्यहाँ ढोका बन्द भएको रुमभित्र, कोठाभित्र होइन हामी प्रवेश गर्न सक्छौँ त, सक्दैनौँ नि त। यसै कारणले गर्दा हेर्नुहोस् है, येशु ख्रिस्ट पनि त्यही शरीरमा नै उहाँ उठ्नु भएको थियो भने उहाँ त्यो ढोका बन्द भएको कोठाभित्र उहाँ प्रवेश गर्न सक्नुहुन्न थियो। तर उहाँ चाहिँ के हो त भन्दा, आत्मिक प्रकृतिमा चाहिँ उहाँ बौरी उठाइ हुनुभएको कारणले गर्दाखेरि ढोकाले, हेर्नुहोस् है, यो शारीरिक कुराहरूले, भौतिक कुराहरूले, देखिने कुराहरूले, फिजिकल कुराहरूले चाहिँ उहाँलाई रोक्न सकेन। हेर्नुहोस् है, प्रुफ यहाँ छ, बुझ्दै हुनुहुन्छ, ढोकाहरू बन्द। अनि अब हेर्नुहोस् है, उनीहरू त भित्र बसिराखेका थिए, अनि यसै भएको कारणले गर्दाखेरि चाहिँ उनीहरू डराउँदछन् भनेर डराउँछ नि होइन, ओहो को आयो त ढोका बन्द छ को आयो भनेर त डराउँछ नि। यसै कारणले गर्दा हेर्नुहोस् त उहाँले के भन्नुभएको छ, तिमीहरूलाई शान्ति होस्। हेर्नुहोस् है, यीशु ख्रिस्टले जसरी पहिलेका दिनहरूमा उहाँले बोल्नुहुन्थ्यो त्यसरी उहाँले बोल्नुभयो, तिमीहरूलाई शान्ति होस् भनेर चाहिँ उहाँले चाहिँ ढाडस पनि दिनुभएको छ। अनि यो यही घटनामा हामीले हेर्दछौँ भने फेरि 20:19 नै हामीले हेर्दछौँ भने यहाँ पनि यही भएको छ। हेर्नुहोस् है, यी चेलाहरू भेला भएका थिए डरले, ढोका हेर्नुहोस् है यहाँनिर भएको ठाउँमा ढोकाहरू जब बन्द थिए तब यीशु आउनुभयो र बिचमा उभिनु भयो। हेर्नुहोस् है, यीशु ख्रिस्ट बन्द भएको ठाउँमा टक्क छिर्नु भयो हो, उनीहरूको बिचमा यीशु ख्रिस्ट उभिनु भयो। अनि यहाँ पनि के नै भन्नुभएको छ, उहाँले तिमीहरूलाई शान्ति होस् भनेर चाहिँ यीशु ख्रिस्टले भन्नुभएको छ। यहाँबाट यो प्रश्न हुँदछ कि उहाँ त्यही शरीरमा नै उहाँ चाहिँ के हुनुभएको, होइन त अन्त शरीरमा नै उहाँ बौरी उठ्नु भएको होइन, तर आत्मिक प्रकृतिमा चाहिँ उहाँ बौरी उठ्नु भएको हो है। यहाँसम्म हामी यसरी हामी प्रष्ट हुन्छौँ। त्यसो हो भने अब के आत्मिक प्रकृतिमा है हुनेले चाहिँ त्यो त्यस्तै शरीर चाहिँ शरीर धारण गर्न सक्दछन् त, सक्दछन्। कसरी हामीलाई थाहा हुँदछ त भन्दा हेर्नुहोस् है, हामीले बाइबलमा धेरै घटनाहरू हामी पाउँदछौँ, स्वर्गदूतहरू चाहिँ शरीरमा नै आएको हामी पाउँदछौँ। उनीहरू पनि आत्मिक प्रकृतिमा भएका प्राणीहरू हुन् होइन, उनीहरू पनि के भएका छन् त भन्दा शरीरमा नै आएको हामी पाउँदछौँ। अब्राहमलाई भेटेको घटनामा है, अब्राहमले चाहिँ के गरेको छ त भन्दा पकाइ तुलाइ गरेर चाहिँ खुवाएको घटना छ। हेर्नुहोस् है, शरीरमै नआएको हो भने है, शरीरमा नआएको भने खान सक्छ त, सक्दैन। उनीहरूले त खाएका छन् मानोहको घटनामा है, सिमसनको ड्याडी पिताको उसमा आउँदै गर्दाखेरि पनि त्यहाँ पनि है खाएको कुराहरू विभिन्न विभिन्न धेरै है ठाउँहरूमा यस्ता उदाहरणहरू हामी पाउँदछौँ है। याकुबसँग लडाइँ लडेको हेर्नुहोस् है, शरीरमा नआइकन लडाइँ लड्न सक्छ, किनभने याकुब त शरीरमा छन् होइन। स्वर्गदूत आत्मिक प्राणी चाहिँ ठ्याक्कै फेरि आत्मिक प्रकृतिमै आएको हो भने त लडाइँ गर्न सक्दथ्यो त, सक्दैन थियो, शरीरमै आएको हामी पाउँदछौँ। हेर्नुहोस् त यसरी चाहिँ है आत्मिक प्रकृतिमा भएकाहरू पनि शरीरमा चाहिँ देखा पर्न सक्दछन् हो। यसै कारणले गर्दाखेरि यीशु ख्रिस्ट पनि आत्मिक प्रकृतिमा नै उहाँ बौरी उठ्नु भएको कारणले गर्दाखेरि उहाँले चाहिँ त्यही त्यस्तै देखिने, त्यही नै चाहिँ होइन हेर्नुहोस् है, त्यस्तै देखिने है प्रकृतिमा चाहिँ उहाँ चेलाकोमा चाहिँ देखा पर्नु भयो, तर त्यही शरीरमा चाहिँ होइन। अनि हामी देख्न सक्दछौँ यीशु ख्रिस्टकै उदाहरण, यीशु ख्रिस्ट जब उहाँको पुनरुत्थान भयो त्यस पश्चात उहाँ चाहिँ है 11 पटक विभिन्न प्रकृतिमा फर्म्सहरूमा उहाँ चेलाहरूका देखा पर्नु भएको छ। हाम्रो हामी यो फर्म्सहरूलाई उहाँ कस्तो कस्तो प्रकृतिमा चाहिँ चेलाहरूको सामु चाहिँ देखा पर्नु भयो भन्ने कुराहरूलाई अब हामी हेर्न जाँदैछौँ। हेर्नुहोस् है, पहिलो हामी हेर्नेछौँ योहन्ना 20:13-18 हामी पाउँदछौँ। अनि यहाँनिर चाहिँ एउटा घटना छ, यो घटनामा चाहिँ के हुँदछ त भन्दाखेरि मरियम चाहिँ है रुइराखेको अवस्था हुन्छ। हेर्नुहोस् है, रुइराखेको हुन्छ अनि मेरो प्रभुलाई चाहिँ अब है कहाँ लगेर राखेको होला, अब के भयो म जान्दिनँ भनेर चाहिँ चाहिँ रुइराखेको अवस्था हुन्छ। हेर्नुहोस् है, अनि यहाँनिर अब 14 पद पढिदिनुहोस् त भद्र ब्रदर, 14 पद।
अनि यसो भनेर तिनी पछितिर फर्किन् र तिनले यसुलाई उभिरहनु भएको देखिन् अनि उहाँ यसो हुनुहुन्छ भनी थाहा पाइन्।
पक्नुहोस् है त, पक्नुहोस् है, 13 पद पढाइदिनुहोस् विनोद ब्रदर, भद्र ब्रदर पहिला।
अनि उनीहरूले तिनलाई भने, हे नारी तिमी किन रुन्छौ? तिनले उनीहरूलाई भनिन्, किनकि तिनीहरूले मेरो प्रभुलाई लगेका छन् र तिनीहरूले उहाँलाई कहाँ राखेका छन् म जान्दिन।
अब 15 पद पढिदिनुहोस् त।
यसुले तिनलाई भन्नुभयो, हे नारी तिमी किन रुन्छौ? तिमी कसलाई खोज्छौ? तिनले उहाँलाई माली भोलान भन्ठानेर उहाँलाई भनिन्, हजुर तपाईँले उहाँलाई यहाँबाट लैजानु भएको छ भने तपाईँले उहाँलाई कहाँ राख्नु भएको छ मलाई भन्नुहोस् र म उहाँलाई लैजानेछु।
हुन्छ, धन्यवाद। अब हेर्नुहोस् है, यहाँनिर रुँदै थिइन् हो, रुँदै गर्दाखेरि यहाँ हेर्नुहोस् है, 14 पदमा के थियो त, अनि यसो भनेर तिनी पछिल्लोतिर फर्किन्। अब फर्किसकेपछि के भयो त भन्दा, र तिनले यसोलाई उभिरहनु भएको देखिन्, हो यसो उभिरहनु भएको चाहिँ देखिन्, अनि उहाँ यसो हुनुहुन्छ भनी थाहा पाएनन्। हेर्नुहोस् है, यसो हुनुहुन्छ भने चाहिँ उसले के गरेनन् रे, थाहा पाएनन्। उभिनु भएको चाहिँ यसु कृष्णै हुनुहुन्थ्यो होइन, तर ए यसु ख्रिस्ट उहाँ हुनुहुन्छ भन्ने कुरा चाहिँ मरियमले चाहिँ चिन्न सकेनन्। यसको मतलब के हो त भन्दा, यसु ख्रिस्ट त्यही शरीरमा है, पुरानो शरीरमा नै उहाँ चाहिँ पुनरुत्थान हुनु भएको हो भने यसुलाई मरियमले चिन्थिन् कि चिन्दैन थिइन् होला, पक्कै पनि चिन्थिन् होइन र, किनभने मरियमले यसु ख्रिस्टसँग 3.5 वर्षसम्म सङ्गत गर्दै गर्दा यसु ख्रिस्ट कस्तो हुनुहुन्छ भन्ने कुरा त मरियमलाई पक्का थाहा थियो नि त। तर यीशु ख्रिस्ट त्यही शरीरमा चाहिँ उहाँ पुनरुत्थान हुनु भएको थिएन, उहाँ आत्मिकी प्रकृतिमा पुनरुत्थान हुनुभएको कारणले गर्दाखेरि हेर्नुहोस् है के भएनन् त भन्दा, मरियमले यीशु ख्रिस्टलाई चिन्न सकिनन्। तर उसले के सोच्यो त हेर्नुहोस् है, उसले के सोच्यो त भन्दा हेर्नुहोस् है, तिनले उहाँलाई माली होलान् भन् ठानेर उहाँलाई भनिन्, भनेपछि यीशु ख्रिस्ट चाहिँ माली जस्तो भएर चाहिँ आउनु भएको थियो क्या, माली है, गार्डेनर, गोडमेल गर्ने मान्छेको प्रकृतिमा उहाँ आउनु भएको थियो क्या, बुझ्दै हुनुहुन्छ, हो यसै कारणले गर्दाखेरि चाहिँ उसले चिन्न सकेनन्। अनि त्यसपछि के भयो त भन्दाखेरि हेर्नुहोस् है, यसुले तिनलाई भन्नुभयो 16 पदमा, अब यसुले भन्नुभयो है मरियम, तिनले पछिल्लोतिर फर्केर उहाँलाई भनिन्, रबोनी अर्थात् गुरुज्यू। हेर्नुहोस् है, जब यीशु ख्रिस्ट बोल्नु भयो नि हेर्नुहोस् है, उसले देखेर, मरियमले देखेर चाहिँ यीशु ख्रिस्टलाई चिनेका छैनन्, किनभने यीशु ख्रिस्ट त मालीको प्रकृति, मालीको स्वरूपमा होइन, प्रकृतिमा उहाँ आउनु भएको थियो, माली जस्तो देखिने फर्ममा आउनु भएको थियो। अनि जब यीशु ख्रिस्ट बोल्नु भयो नि, मरियम भन्नु भयो नि, त्यस पश्चात मरियमले चाहिँ चिनिन् र रब्बनी गुरुज्यू भनेर चाहिँ है मरियमले भनिन्। यो कसरी थाहा पाइन् त मरियमले, उहाँ यीशु ख्रिस्ट नै हुनुहुन्छ भन्दाखेरि उहाँलाई देखेर होइन, तर उहाँको स्वरले गर्दाखेरि के, किनभने उहाँ यीशु ख्रिस्टले कस्तो बोल्नुहुन्थ्यो त होइन, उहाँ उहाँको मृत्यु हुनुभन्दा अगाडि कसरी बोल्नुहुन्थ्यो, कसरी बोलाउनु हुन्थ्यो मरियमलाई, त्यही त्यही प्रकारले जब यीशु ख्रिस्टले मरियम भन्नुभयो नि, त्यस पश्चात मात्रै चाहिँ मरियमले चाहिँ यीशु ख्रिस्ट, ओहो उहाँ चाहिँ यीशु ख्रिस्ट नै हुनुहुन्छ भनेर चाहिँ चिनिन्। हेर्नुहोस् है, यहाँनिर चाहिँ उहाँ कस्तो प्रकृतिमा आउनु भएको छ, माली जस्तो भएर चाहिँ उहाँ आउनु भएको छ है। यहाँबाट पनि हामी के बुझ्न सक्दछौँ त भन्दाखेरि, यीशु ख्रिस्ट चाहिँ आत्मिक प्रकृतिमा चाहिँ बौरी उठ्नु भएको थियो भन्ने कुरालाई चाहिँ हामी यहाँबाट चाल पाउन सक्छौँ। र यस्ता धेरै घटनाहरू छन् अझ, लुका 24:15-31 पनि हामी यहाँ पाउँदछौँ है। यहाँ यो घटनामा पनि के भएका छन् त भन्दाखेरि है, दुईजना चाहिँ बातचित गर्दैछ, इमाउसको तर्फ चाहिँ उनीहरू गइराखेका हुन्छन् होइन, जाँदैछन् उनीहरू, अनि त्यस पश्चात लुकाको पुस्तकमा हामी पाउँछौँ अन्तिम 24 अध्यायमा, तपाईँहरूले टिपोट गर्न सक्नुहुनेछ र यसलाई पनि सरस्वती आफ्नो स्व अध्ययनमा हजुरहरूले हेरिदिनु होला। यहाँ चाहिँ म केही पदहरूलाई मात्रै हामी हेर्नेछौँ है त। अब यहाँनिर उनीहरू चाहिँ इमाउसमा जाँदै गर्दाखेरि चाहिँ होइन, अहो यीशु ख्रिस्टकै कुराहरू चाहिँ यहाँ गरिराखेको हामी पाउँदछौँ होइन, अनि यीशु ख्रिस्ट चाहिँ यहाँ जोइन गर्नुभएको छ क्या उनीहरूसँग, हेर्नुहोस् है, सँगसँगै उनीहरूसँगै चाहिँ यीशु ख्रिस्ट चाहिँ हिँड्नु भएको छ, जुन कुरा हामी यहाँ 15 पदमा हामी पाउँदछौँ है। अनि त्यस पश्चात उनीहरूले हो यस्तो यस्तो भइराखेको छ घटनाहरू होइन, अब के को बारेमा कुरा गर्दैछौ तिमी भनेर यीशु ख्रिस्टले तिमीहरू भनेर सोद्धै गर्नु हुँदाखेरि चाहिँ उनीहरूले, तपाईँ नौलो हुनुहुन्छ है क्या, यहाँनिर यत्रो घटनाहरू घटिसकेको छ होइन, यस्तो यस्तो घटनाहरू भयो है भन्ने कुराहरू चाहिँ सबै यीशु ख्रिस्टको विषयमा उनीहरूले भन्दछन्। अनि त्यस पश्चात है यीशु ख्रिस्टले चाहिँ उनीहरूलाई, यीशु ख्रिस्टले सम्झाउनुहुन्छ उनीहरूलाई होइन, भविष्य वक्ताहरूले भनेको कुराहरूमा तिमीहरू किन सुस्त भएका छौ, यीशु ख्रिस्टले चाहिँ दुःख भोग्नुपर्छ, महिमामा उहाँ प्रवेश गर्नुपर्छ होइन भन्ने कुराहरू चाहिँ लेखिएको छ भनेर चाहिँ है यीशु ख्रिस्टले चाहिँ शास्त्रमा, धर्मशास्त्रमा भएका कुराहरू है सबै कुराहरू भविष्य वक्ताहरूले लेखेका कुराहरू चाहिँ यीशु ख्रिस्टले उनीहरूलाई बताउनुहुन्छ है। अनि त्यस पश्चात चाहिँ यहाँनिर अब हामी हेरौँ त, यहाँ 28 पद पढिदिनुहोस् त सिस्टर निता, 28 पद।
अनि तिनीहरू जुन गाउँमा जाँदै थिए त्यसको नजिकै आइपुगे। अनि उहाँ चाहिँ अझै अघि जानुहुने रहेछ भन्ने कुरा उहाँले प्रकट गर्नुभयो।
है अब उनीहरू त आइपुगे, त्योभन्दा अझ अगाडि जाने जस्तो हाउभाव चाहिँ देखाउनु भयो कि। त्यस पश्चात के भयो त भन्दा उनीहरूले चाहिँ यसु ख्रिस्टलाई पनि आउनुहोस् हामीसँगै जाउँ होइन, रात त धेरै बितिसक्यो भनेर चाहिँ उनीहरूले चाहिँ यसु ख्रिस्टलाई पनि सँगसँगै लिएर जाँदछन्। अनि हेर्नुहोस् है, अनि 30 पदमा के हुन्छ पढिदिनुहोस् त, 30 र 31 पद।
अनि यसो भयो, जब उहाँ तिनीहरूसँग खाना बस्नुभयो तब उहाँले रोटी लिएर आशिष दिनुभयो र भाँचेर तिनीहरूलाई दिनुभयो। तब तिनीहरूका आँखाहरू खोलिए र तिनीहरूले उहाँलाई चिने, अनि उहाँले तिनीहरूलाई तिनीहरूको दृष्टिबाट अल्पनुभयो।
हेर्नुहोस् है, अनि यहाँ 30 पदमा के लेखेको छ, जब उहाँ तिनीहरूसँग खाना बस्नुभयो तब उहाँले रोटी लिएर आशिष दिनुभयो र भाँचेर तिनीहरूलाई दिनुभयो। हेर्नुहोस् है, के गर्नुभयो त भन्दाखेरि यीशु ख्रिस्टले चाहिँ रोटी लिनुभयो र रोटी लिएर के गरिदिनु भयो, भाँचेर दिनुभयो हो। अनि त्यस पश्चात मात्रै उनीहरूले चाहिँ उहाँलाई चिने भनेछ, तिनीहरूले उहाँलाई चिने। हेर्नुहोस् है, यत्रो बाटोसम्म पुरै कुरा गर्दै गर्दै आए हो दुईजना, तर पनि यीशु ख्रिस्टलाई चिनेनन्। यीशु ख्रिस्ट त्यही शरीरमा आउनु भएको भए त उनीहरूले चिन्ने थिएन र चिन्ने थिए, तर कुन घटनाले चिने त भन्दा हेर्नुहोस् है, यहाँ चाहिँ यीशु ख्रिस्टले चाहिँ के गर्नुभयो, रोटी भाँच्नुभयो, दिनुभयो के हो। यीशु ख्रिस्टले कयौँ पटक आफ्नो चेलाहरूलाई चाहिँ यसरी रोटी भाँचेर आशिष मागेर चाहिँ उहाँले दिनुभएको छ नि होइन हो। त्यो कुराहरू जब त्यो कुरा देखे नि हाउ भाउ के यीशु ख्रिस्टले गर्नुभएको कुराले गर्दाखेरि के एक्सनले गर्दाखेरि चाहिँ नि उनीहरूले के गरे त भन्दा यीशु ख्रिस्टलाई चिने के है। अनि उहाँ चाहिँ फेरि के हुनुभयो अरे, अनि उहाँ तिनीहरूको दृष्टिबाट अल्पिनु भयो भने चाहिँ त्यहाँबाट चाहिँ फेरि उहाँ हराउनु भयो क्या, गायब हुनुभयो, अलप हुनुभयो हो। शरीरमा त्यही शरीरमा यीशु ख्रिस्ट पुनरुत्थान हुनुभएको भए त्यही ठाउँको ठाउँमा उहाँ अलप हुन सक्नुहुन्थ्यो र नै भन्न सक्दैन थियो। हेर्नुहोस् है, यहाँबाट पनि हामी के कुरालाई चाल पाउँदछौँ त भन्दाखेरि उहाँ शरीरमा होइन तर आत्मिक प्रकृतिमा नै बौरी उठ्नु भएको थियो भन्ने कुरा चाहिँ यहाँबाट पनि पुष्टि हुँदछ है, यहाँबाट पनि पुष्टि हुँदछ। अनि यो अवस्थामा चाहिँ यहाँ चाहिँ कसरी आउनुभयो त भन्दाखेरि उहाँ चाहिँ एउटा वृद्ध मानिस जस्तो है, किनभने यहाँ हेर्नुहोस् त रोटी लिएर उहाँलाई आशिष दिने भाग उहाँलाई दिएको छ। अब जुविस कल्चरमा हामीले हेर्दछौँ भने चाहिँ पाको मान्छेले चाहिँ के गर्दथ्यो त भन्दाखेरि है, सबैलाई खाना खानुभन्दा प्रार्थना गर्ने र प्रार्थना गरेर चाहिँ सबैलाई रोटी बाँडिदिने काम गर्दथ्यो हो। यसै कारणले गर्दा यहाँ चाहिँ कस्तो अवस्थामा उहाँ कस्तो फर्ममा आउनु भएको रहेछ त भन्दाखेरि अलिक पाको मान्छे होइन अलिक बुढो मान्छेको रूपमा चाहिँ उहाँ देखा पर्नु भएको थियो। हेर्नुहोस् है, अब यो घटनाहरू पनि भयो, अनि अझ अझै धेरै घटनाहरू हामी पाउँदछ है। अर्को योहन्नाको पुस्तकमा पनि हामी 21 अध्यायमा पनि 3 देखि 13मा 11 पदमा हामी यो कुराहरू पाउँदछौँ क्या। यहाँनिर के भएको हुन्छ त भन्दा चेलाहरू है, चेलाहरू चाहिँ माछा मार्ने गएका हुन्छन् होइन, माछा मार्ने क्रममा हुन्छ, त्यहाँ यीशु ख्रिस्ट जानुहुन्छ, यीशु ख्रिस्ट पुग्नुहुन्छ, तर चेलाहरूले त्यहाँनिर देख्दैनन्। हेर्नुहोस् है, उनीहरूले चेलाहरूले चाहिँ पुरै त्यो के गरिराखेका हुन्छन्, जाल हानिराखेका हुन्छ, कयौँ पटक जाल हान्दै गर्दाखेरि पनि उनीहरूले चाहिँ माछा पक्रन नसकिराखेको अवस्था हुन्छ। अनि यीशु ख्रिस्टले चाहिँ यो ठाउँमा जाल हान भनेर भन्दै गर्नुहुँदा जब जाल हान्छन् त्यहाँनिर चाहिँ के भएको हुन्छ त भन्दा धेरै माछाहरू उनीहरूले पक्रन्छन् होइन। यो घटना त हामीलाई थाहा छ, यो लुका 21 21मा हामी पाउँदछौँ हो। अनि यहाँ हेर्नुहोस् है, अनि अनि अब त्यस पश्चात चाहिँ यहाँनिर है, अब हामी हेरौँ त कहाँ हेरौँ भने 12 र 13 पद कसरी, सिस्टर निता हजुरसँग बाइबल छ भने हजुरले 21 को योहन्ना 21 को 12-13 पद पढिदिनु न म अनुरोध गरेँ।
योहन्ना 21 को
योहन्ना 21 को 12 र 13 पद पढ्नुभन्दा अगाडि 7 पद पढिदिनुहोस् न, 7 पद। 6-7, 6-7,
सरसात
हजुर, छ पद सात
योना
पद
21 हजुर, उहाँले तिनीहरूलाई भन्नुभयो, ढुङ्गाको दाहिनेपट्टि जाल हान र तिमीहरूले भेट्टाउने छौ। यसकारण तिनीहरूले जाल हाने र अब माछाहरूको थुप्रोले गर्दा तिनीहरूले त्यो तान्न सकेनन्।
सात पद
यसकारण ती चेलाले जसलाई यशुले प्रेम गर्नुहुन्थ्यो, हजुर यसकारण ती चेलाले जसलाई यशुले प्रेम गर्नुहुन्थ्यो, प्रतुसले भने, उहाँ प्रभु हुनुहुन्छ। जब सिमोन प्रतुसले उहाँलाई प्रभु भन्नुहुन्छ भन्ने सुने, तब उनले बाहिरपट्टि लाउने लुगा कम्मरमा बेरे, किनकि उनी नाङ्गा थिए अनि उनी समुद्रमा हाम फाले।
हेर्नुहोस् है, यहाँनिर पनि के भएको छ त भन्दाखेरि, यहाँनिर यीशु ख्रिस्टलाई उनीहरूले चिनेका छैनन्, चिनेका छन् छैनन्, होइन चिनेका छैनन्। तर के भयो त भन्दाखेरि, जब यीशु ख्रिस्टले चाहिँ यो ठाउँमा जाल हान भनेर भन्नुभयो हो, त्यसपछि उनीहरूले धेरै माछाहरू है पाएर त्यो तान्नै नसक्ने भयो नि, त्यो घटना पश्चात मात्रै चाहिँ उनीहरूले के गरे त भन्दा, उहाँ चाहिँ प्रभु हुनुहुन्छ, यीशु ख्रिस्ट नै हुनुहुन्छ भन्ने कुरा उनीहरूले चिने के। किनभने योभन्दा अघिल्ला घटना, यो त हेर्नुहोस् त यीशु ख्रिस्टको पुनरुत्थान पश्चातको घटना हो, तर यीशु ख्रिस्टले जब पहिलो पटक है पत्रुसलाई बोलाउँदै गर्नु हुँदाखेरि, पत्रुस योनालाई बोलाउनु हुँदाखेरि, पहिलो घटनामा पनि, पहिलो पटकको घटनामा पनि यही भएको थियो कि, उनीहरूले हान्दा 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 है माछा त पाउँदै पाएका थिएनन्। तर यीशु ख्रिस्टले के भन्नुभयो त भन्दा, यहाँ यो ठाउँमा हान त भनेर भन्दै गर्नु हुँदाखेरि उनीहरूले त्यही ठाउँमा हाने, होइन हामीले रातभर हानिसकेका छौँ तर पनि प्रभु तपाईँ भन्नुहुन्छ भने हामी फेरि एकपल्ट हान्नेछौँ भनेर हान्दै गर्दाखेरि चाहिँ उनीहरूले त्यो माछै माछा पाएका थिए, तान्नै नसक्ने गरेर। त्यो घटना उनीहरूको जीवनमा पहिल्यै पनि घटिसकेको थियो कि, अनि यो दोस्रो पटक यो घटना घट्दै गर्दाखेरि उनीहरूले के पाए त, चाल पाए भन्दा, उहाँ चाहिँ यीशु ख्रिस्ट नै हुनुहुन्छ भन्ने कुरा उनीहरूले चाल पाए। यीशु ख्रिस्ट त्यही शरीरमा जानुभएको भए यूहन्नाहरूले, चेलाहरूले, प्रेरितहरूले यीशु ख्रिस्टलाई चिन्दैन थिए होला, बिल्कुलै चिन्थे। तर यीशु ख्रिस्ट चाहिँ हेर्नुहोस् त, यहाँ चाहिँ अर्कै फर्ममा चाहिँ उहाँ जानुभएको थियो, तर उहाँले गर्नुभएको एक्सनले मात्रै चाहिँ प्रेरितहरूले उहाँ चाहिँ यीशु ख्रिस्ट नै हुनुहुन्छ भन्ने कुरा चाहिँ चिने है। उनीहरूले डरले कामे, तर पनि हेर्नुहोस् त यहाँनिर ओहो उहाँ चाहिँ प्रभु हुनुहुन्छ भन्ने चाहिँ आँट गरेनन् भन्ने कुराहरू यहाँ हामी तल तल हामी देख्न सक्दछौँ। हो यहाँबाट पनि के पुष्टि हुँदछ त भन्दा, यी घटनाहरूबाट यीशु ख्रिस्ट चाहिँ शरीरमा नभइकन उहाँ चाहिँ आत्मिक प्रकृतिमा चाहिँ बौरी उठ्नु भएको थियो भन्ने कुरा चाहिँ पुष्टि हुँदछ है। अनि तर थोमाको अगाडि चाहिँ उहाँ किन त्यसरी प्रकट हुनुभयो त भन्दाखेरि है, त्यो चाहिँ विश्वास बढाउनको निम्ति, उनीहरूले चाहिँ त्यो विटनेस गर्नुपर्ने थियो, त्यो कारणको निम्ति चाहिँ उहाँ चाहिँ त्यस्तै देखिने जस्तो शरीरमा चाहिँ उहाँ के हुनुभयो त भन्दा प्रकट हुनुभयो है। अब हेर्नुहोस् है, यदि यदि साँच्चिकै त्यस्तै शरीरमा मानिसहरूको पुनरुत्थान हुने हो भने स्तिफनसलाई के गरेर मारिएको थियो? ढुङ्गै ढुङ्गाले हानेर मारिएको थियो हो। त्यसो हो भने स्टिफनसको पुनरुत्थान हुँदै गर्दाखेरि स्टिफनस कसरी पुनरुत्थान हुन्छ त, कस्तो अवस्थामा भन्दा, चोटै चोट लागेको, घाउ नै घाउ भएको अवस्थामा पो है स्टिफनसको पुनरुत्थान हुने भयो। अब पत्रुस हेर्नुहोस् त, पत्रुसको उल्टो बनाएर है क्रुसमा झुन्डाएर मारिएको हामीलाई थाहा छ, हेर्नुहोस् त कस्तो अवस्थामा पत्रुस उठ्छन् होला। पावललाई त होइन, घाँटी काटेर, रेटेर घाँटी काटेर मारिएको थियो। अब घाँटी काटेर मारिएको थियो भने के, स्टिच चाहिँ स्टिच लगाएर होइन, त्यस्तै त्यो घाउ नै घाउ भएको अवस्थामा पावलको पुनरुत्थान हुन्छ होला, यो हामी कल्पना पनि गर्न सक्दैनौँ होइन, यो हुनै सक्दैन। हामीले यस्तो साधारणतया हामी सोध्छौँ भने पनि यो हुनै सक्दैन है। यस्तै भएको कारणले गर्दाखेरि चाहिँ शरीरमा नै पुनरुत्थान हुने चाहिँ होइन है। अब शरीरमा हुने अवस्था पनि छन्, किनभने हामीले अध्ययन गरिसकेका छौँ दुईवटा साल्वेसनहरू हुन्छन् होइन, परमेश्वरले मानव जातिको निम्ति चाहिँ दुईवटा साल्वेसन, अर्थली र हेभेन्ली। अर्थलीमा हुनेहरूको लागि परमेश्वरले त्यो राख्नु भएको छ है, तर हेभेन्ली साल्वेसनमा जानेहरू, चर्च क्लासको लागि चाहिँ के हो त भन्दाखेरि, शरीरमा चाहिँ उनीहरू पुनरुत्थान हुँदै हुँदैनन्। यसै कारणले गर्दा हामी पहिलो कोरन्ती 15:50 हामी के पाउँदछौँ त भन्दा मासु र रगत स्वर्गको हकदार हुन सक्दैन। मासु र रगतमा कोही पनि स्वर्ग प्रवेश गर्न सक्दै सक्दैन। हेभेन्ली साल्वेसनमा जानको निम्ति चाहिँ के नै हुनुपर्दछ त भन्दा आत्मिक प्रकृति स्पिरिचुअल बडीमा नै पुनरुत्थान भएको हुनुपर्छ है। अब अनि त्यसो हो भने यीशु ख्रिस्त आत्मिक प्रकृतिमा उहाँ पुनरुत्थान हुनुभएको हो भने उहाँको शरीर चाहिँ कहाँ गयो त भन्ने प्रश्न आउँछ नि होइन। उहाँ त्यो शरीरमा उहाँ पुनरुत्थान हुनुभएको होइन भने उहाँको च्यानमा त उहाँको शरीर त हुनुपर्ने थियो, उहाँको शरीर किन भएन त भन्ने प्रश्न आउँदछ है। अनि प्रेरित 2:27 हामी हेरौँ त, प्रेरित 2:27 विनोद ब्रदर हजुरसँग बाइबल छ भने हजुरले प्रेरित 2:27 पद पढिदिनु होला, मैले अनुरोध गरेँ हजुरलाई।
प्रेरित 2:27 लेखेको छ, किनभने तपाईँले मेरो प्राणलाई अद्भुत
पढ्नु भएको हो विनोद ब्रदर? ओके, कनेक्सन अलिकति लस भयो। हुन्छ, यहाँ यस्तो लेखिएको छ, किनभने तपाईँले मेरो प्राणलाई अधोलोकमा छोड्नुहुने छैन न त तपाईँले आफ्ना पवित्र जनलाई सड्न नै दिनुहुनेछ होइन। दाउदले चाहिँ नि यीशु ख्रिस्टको विषयमा चाहिँ यस्तो कुराहरू लेखेका थिए हेर्नुहोस् है। दाउदले भजन सङ्ग्रहको पुस्तकमा दाउदले लेखेका हुन् यी सबै कुराहरू होइन। भजन सङ्ग्रह 16:8-11 हामी यो कुराहरू पाउँदछौँ। अनि यहाँनिर यीशु ख्रिस्टको बारे हेर्नुहोस् त, तपाईँले मेरो प्राणलाई अधोलोकमा छोड्नुहुने छैन न त तपाईँले आफ्ना पवित्र जनलाई सड्न नै दिनुहुनेछ हेर्नुहोस् है। भनेपछि उहाँको शरीर चाहिँ है, उहाँको शरीरलाई यीशु ख्रिस्टको शरीरलाई चाहिँ अब सडेको छैन, सड्न दिनुहुने छैन परमेश्वरले भनेर भन्नुभएको छ। त्यसो भए कहाँ चाहिँ गयो त, परमेश्वरले कहाँ राख्नुभयो होला यीशु ख्रिस्टको शरीरलाई भन्ने प्रश्न आउँदछ। यीशु ख्रिस्टको शरीर कहाँ गयो होला त, यीशु ख्रिस्ट शरीरमा उठ्नु भएको होइन भने होइन, उहाँ त आत्मिक प्रकृतिमा उठ्नु भएको भने भन्ने कुरा आउँदछ। अब यहाँनिर हामीले हेर्दछौँ भने परमेश्वर स्वयंले नै उहाँको शरीरलाई चाहिँ अब लुकाउनु भयो। कहाँ लुकाउनु भयो हामी जान्दैनौँ, तर परमेश्वरले नै राख्नु भएको छ है। नकुहिने गरेर नकुहिने अवस्थामा राख्नु भएको छ। यदि हेर्नुहोस् त, त्यस्तो त्यो टुममा च्यानमा राख्दै च्यानमा हुँदाखेरि यीशु ख्रिस्टको शरीर कहिल्यै नकुहिएको भए मानिसहरूले के गर्ने थियो होला, त्यो शरीरलाई निकालेर होइन त्यसपछि पूजा आराधना गर्ने कामहरू गर्ने गर्थे, त्यो त पक्का थियो होइन। त्यसै कारणले गर्दा परमेश्वरले के गर्नुभएको छ त भन्दा लुकाउनु भएको छ। यो घटना हामी है टाइपमा हेर्नुहोस् त, टाइपमा प्रारूपमा पुरानो करारमा पनि हामी यो कुरा देख्दछौँ क्या। यो चाहिँ मोसाको जीवनमा हामी यो कुरा हामी पाउँदछौँ। मोसा जब मरे है, त्यस पश्चात चाहिँ परमेश्वर स्वयंले चाहिँ मोसाको शरीरलाई चाहिँ के गर्नु भएको छ त भन्दाखेरि गाड्नु भएको छ क्या। कहाँ गाड्नु भयो, कता राख्नु भयो हामी जान्दैनौँ, कसैलाई थाहा छैन त्यो कुरा, तर परमेश्वर स्वयंले त्यो कुरा गर्नुभयो हो। हेर्नुहोस् त, प्रारूपमा यहाँ त्यो कुराहरू हामी पाउँदछौँ मोसाको जीवनमा है। प्रतिरूपमा चाहिँ यसरी के भएको छ त अन्त यीशुको जीवनमा, यीशुको शरीरमा चाहिँ हामी यो कुरा चाहिँ हामी यहाँ देख्न सक्दछौँ है। अब अन्तिममा उहाँ चाहिँ के हो त भन्दाखेरि, उहाँ चाहिँ प्राकृतिक है शरीरमा नै उहाँ उठ्नु भएको हो होइन, तर आत्मिक प्रकृतिमा उठ्नु भएको हो। अब आत्मिक प्रकृतिमा उठेकाहरू होइन, आत्मिक प्रकृतिमा भएकाहरू कस्तो हुन्छन् त भन्दाखेरि योहन्ना 3:8 प्रष्ट लेखिएको छ क्या। हेर्नुहोस् है, आत्मामा जन्मेकाहरू कस्तो हुन्छन् त भन्ने कुरा त्यहाँ लेखिएको छ। उनीहरू चाहिँ हावा जस्तो हुन्छ, हावा जता कता कता जता जता कता कता बहन्छ है, देख्न सकिँदैन, महसुस गर्न मात्रै सकिन्छ, आत्माबाट जन्मेकोहरू पनि त्यस्तै हुन् भनेर चाहिँ यहाँ लेखेको हामी पाउँदछौँ कि है। हावालाई हामी देख्न सक्दैनौँ, फिल मात्र हामी गर्न सक्छौँ, जता बहन चाहन्छ त्यतै बहन्छ नि होइन। हो त्यस्तै है, आत्मिक प्रकृतिमा जन्मेकाहरू पनि कस्तो हुन्छन् त भन्दा यस्तै नै हुन्छन्, हावा जस्तै है भन्ने कुरा चाहिँ यहाँ हामी लेखिएको हामी पाउँदछौँ। अब हेर्नुहोस् है त, अनि अन्तिममा चाहिँ अब के हो त भन्दाखेरि, हेर्नुहोस् है, यीशु ख्रिस्ट त्यो आत्मिक प्रकृतिमा, त्यो त्यस्तो डिभाइन नेचरमा हुनुहुन्थ्यो। र त्यो अवस्थामा जब पावलले चाहिँ त्यो है लाइट्स देखे नि, त्यस भइसकेपछि पावल पावलको आँखा चाहिँ के भयो त भन्दा अन्धा भयो, होइन सही, पावलले देख्नै सकेनन् हो। त्यसपछि भनेपछि यस्तो अवस्था हुन्छ भने यशु ख्रिस्ट यसरी नै फेरि दोस्रो आगमनमा यसरी नै यशु ख्रिस्ट फेरि आउनुभयो। यो प्रकाशमा, यो चमकमा यशु ख्रिस्ट चाहिँ दोस्रो आगमनमा आउनुभयो भने के हुन्छ होला, के हुन्छ होला? सारा मानिसहरू, संसारमा भएका सबै मानिसहरू चाहिँ के हुन्छन् त भन्दा अन्धा हुन्छन् कि। त्यो चमकले त के हुने भयो, सबै अन्धा हुने भयो। हो, अब प्रश्न अब हामीलाई आउँछ, त्यसो हो भने यशु ख्रिस्ट चाहिँ कसरी आउनुहुन्छ त, यसो कसरी आउनुहुन्छ? हो, अब यो भाग 3 चाहिँ आउँदो हप्ता हामी हेर्नेछौँ, त्यसो हो भने यशु ख्रिस्ट कसरी आउनुहुन्छ त भन्ने कुरा चाहिँ भाग 3 हामी हेर्नेछौँ। आजको वचनलाई म यहीँ राख्न चाहन्छु। म आशा गर्दछु तपाईँहरूले वचनलाई बुझ्नु भएको छ, परमेश्वरको वचनमा उहाँले नै आशिष थपिदिनु भएको हुन्। केही प्रश्न, केही कुराहरू छ भने तपाईँहरूले सोध्न सक्नुहुन्छ, अनि यो समय म हाम्रो ब्रदर आशिषलाई दिन चाहन्छु।